अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश। कार्यक्रम घर देश परदेशमा स्वागत छ। म प्रस्तुता हेमन्त उप्रेती। विश्वव्यापीकरणसँगै यातायात र सूचना प्रविधिको विकासले अझ साँगुरो हुँदै गरेको आजको संसारमा रोजगार, स्वरोजगार, वृत्ति विकास, शैक्षिक प्राज्ञिक उन्नयन, तिनको प्रयोग उपयोग र सुविधामय जीवनको आकाङ्क्षामा मानिस संसारभर फैलिँदो छ। नेपालीहरू मात्र यसमा अपवाद छैनन्। कर्मक्षेत्रमा जहाँ जहाँ रहे पनि स्वदेश र जन्मभूमिप्रति सदा कृतज्ञ रहने नेपाली मनहरूका स्वदेश विदेशका जीवन अनुभवहरू खोतल्ने एउटा प्रयास हो कार्यक्रम घर देश परदेश। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि यो कार्यक्रम प्रसारित हुन्छ। साथै रेडियो नेपाल .com र रेडियो नेपाल मोबाइल एपमा पनि यो कार्यक्रम संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हुनुहुन्छ डाक्टर बद्री केसी। काठमाडौँ फर्पिङको सोखेलमा जन्मी हुर्की 36 वर्ष अघि विद्यार्थीका रूपमा तत्कालीन सोभियत संघ रुस पुग्नुभएका केसी गैर आवासीय नेपाली संघ एनआरएनएको स्थापनाकालदेखिकै अभियन्ता, समाजसेवी र व्यावसायिक व्यक्तित्वका रूपमा सुपरिचित हुनुहुन्छ। एनआरएनएको साधारण सदस्यदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय परिषदका विभिन्न पदहरूमा रहँदै अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षका रूपमा उहाँ रहनुभयो। सन् 2001 बायोटेक्नोलोजीमा रुसबाटै विद्यावारिधि गर्नुभएका केसी आफ्नो प्राज्ञिक विषयभन्दा फरक आफ्नो व्यावसायिकता र समाजसेवामा क्रियाशील हुनुहुन्छ। पछि फेरि व्यवसाय अनुकूल विषयमा स्नातकोत्तर गर्नुभएका उहाँ विदेशमा रहेका नेपालीहरूको ज्ञान, सिप र पुँजीलाई नेपालको समृद्धिसँग जोड्नुपर्छ भन्ने ध्येयले आफू सधैँ लागिरहेको बताउनुहुन्छ। स्कुले जीवनमा आफ्ना 3 वर्ष जेठा दाजुसँगै एकैचोटि 3 कक्षामा भर्ना भई आफ्नो स्कुले जीवन सुरु भएको र अरूभन्दा सानो भए पनि आफू स्कुलको अत्यन्तै नियमित र अब्बल विद्यार्थी नै रहेको स्मरण गर्नुहुन्छ। सोभियत संघ विघटन भई 15 राष्ट्र हुँदा विद्यार्थीका रूपमा त्यहाँको राजनीतिक संक्रमणको साक्षी रहनुभएका डाक्टर केसीसँगका थुप्रै अन्तरङ्ग प्रसङ्गका कुराकानी गत हप्ताको कार्यक्रममा रहेका थिए। बाँकी अरू प्रसङ्गहरू आजको कार्यक्रममा राख्दैछौँ। आजको कार्यक्रममा बायोटेक्नोलोजीले संसारलाई दिएका उपलब्धिहरू, विद्यावारिधिको विषयगत प्राज्ञिकताभन्दा फरक समाजसेवा र व्यावसायिकता, चिया उद्यम र नेपाली चिया, एनआरएनए अभियानको पृष्ठभूमि, उपलब्धि र अपेक्षा, रसियामा नेपाली, स्वदेशमा नरहँदा र विदेशमा रहँदा पाएका गुमाएका कुरा, सफल जीवन के लगायतका प्रसङ्ग आजको कार्यक्रममा रहनेछन्। त आदरणीय श्रोता, सुनौ एनआरएनएका पूर्व अध्यक्ष डाक्टर बद्री केसीसँगको कुराकानीका बाँकी प्रसङ्ग। अब यो बायोटेक्नोलोजीमा यहाँले विद्यावारिधि गर्नुभयो, यो बायोटेक्नोलोजीले दिएका उपलब्धिहरू चाहिँ के हुन्, संसारमा के देख्न सकिन्छ, यसबारेमा थोरै बताइदिनुहोस् न।
वास्तवमा मलाई चाहिँ के अफसोस छ भने मैले आफ्नो विद्यावारिधि गरेको विषयमा मैले आफ्नो त्यसलाई कन्टिन्यू गरिनँ, अध्यापन पनि गरिनँ र यो विषयमा रिसर्चहरू पनि मैले गरिनँ। मेरो पिएचडी सकिएपछि मैले यो विषयलाई छोडेर म चाहिँ व्यवसायतिर लागेँ। त्यसका आफ्नै पाटाहरू छन्। तर अब यो 21औं शताब्दीमा तपाईँको मेडिसिनमा जति पनि ठुला चाहिँ परिवर्तनहरू भएका छन्, खाद्य पदार्थहरूमा परिवर्तन भएका छन्, जति पनि यो जीवसँग सम्बन्धित कुराहरू छन्, त्यसमा जति पनि नयाँ आयामहरू आएका छन्, यो सबै बायोटेक्नोलोजीमा भएका रिसर्चहरू र त्यो रिसर्चहरू चाहिँ को इम्प्लिमेन्टेसनको कारणले नै भएका हुन्। त्यस कारणले यो हाम्रो लाइफसँग, डेली लाइफसँग, जीवनसँग, बायोलोजीसँग सम्बन्धित जति पनि कुराहरू छन्, जस्तै अब यो नयाँ औषधिहरू निकाल्ने, नयाँ भ्याक्सिनहरू निकाल्ने देखि लिएर अनि बिरामीहरूको लागि अथवा चाहिँ अन्य व्यक्तिहरूको लागि, जस्तै तपाईँको एलर्जी भएका व्यक्तिहरूको लागि त्यस्तै खालका खानाहरूको चाहिँ मेन्टेन गराउनेदेखि लिएर फुड, मेरो चाहिँ विशेष गरी मेरो एक्सपर्टाइज चाहिँ फुडमा थियो, र मैले पिएचडी गर्ने ल्याब चाहिँ तपाईँको अस्ट्रोनफहरूदेखि लिएर उहाँहरूको लागि खाना बनाउने, जस्तै अस्ट्रोनफहरूको लागि खाना कसरी पठाउने, हो उनीहरूको लागि खाना बनाउने ल्याबमा चाहिँ मेरो मैले 3-4 वर्ष काम गरेँ। 1 केजी सामान अन्तरिक्षमा पठाउनको लागि तपाईँको करिबन $30,000 खर्च हुन्छ 1 केजी पठाउनको लागि। त्यस कारणले पनि त्यहाँ चाहिँ नचाहिने सामानहरू पठाइने अस्ट्रोनफहरूलाई चाहिँ ठ्याक्कै उसको डेली रुटिनमा कति खानुपर्छ, के खानुपर्छ, उसको बडीलाई के चाहिन्छ, त्यसरी हामीले चाहिँ ट्युबमा खानाहरू हाम्रो ल्याबले पहिला रिसर्च गरेर अलि मात्रै त्यो बनाइन्थ्यो, पठाइन्थ्यो। त्यस कारणले यसका आयामहरू चाहिँ एकदमै भास छन्।
हजुर,
यो हरेक जीवनको चाहिँ हरेक स्टेप स्टेपमा चाहिँ यो लागु हुन्छ। बायोटेक्नोलोजी पनि असाध्यै भास छ, यो मलेकुलर बायोटेक्नोलोजी भयो, होइन, मेडिसिनको भयो, फुडमा भयो, अन्य क्षेत्रहरूमा छन्। त्यस कारणले यसमा अब जुन विषय जुन चिज चाहिँ तपाईँले इम्प्लिमेन्टेसन गर्नुभयो त्यसले चाहिँ जीवनमा परिवर्तनहरू पनि ल्याउँछ। जस्तै यो कोरोना भाइरसकै समयमा भन्नुहोस्, होइन, त्यो बेलामा सबभन्दा पहिला भ्याक्सिन रसियामै निक्लेको थियो, त्यो पनि त्यो बायोटेक्नोलोजीकै कमाल हो, होइन, कुन खालको चाहिँ एन्टिबडी बनायो भने चाहिँ त्यो खालको भाइरस मार्न सकिन्छ भने चाहिँ रिसर्चहरू हुन्छ भइरहेको थियो, र धेरै कुराहरू चाहिँ तपाईँको यो बायोटेक्नोलोजीमा प्राप्त भएका कुराहरू नमुनाहरू चाहिँ संरक्षण गरेर पनि राख्न सक्नुपर्छ। जस्तै विकसित देशहरूमा चाहिँ भाइरसहरूको, ब्याक्टेरियाहरूको चाहिँ अन्य इलिमेन्ट्सहरूको त्यो नमुनाहरू चाहिँ 100 वर्षसम्म संरक्षित गरेर राखिन्छ, अनि तपाईँको त्यो स्टडीहरूलाई पनि ठ्याक्कै यसले चाहिँ यो बेलामा यो काम दिन्छ।
सर, अब बायोटेक्नोलोजीको उच्च प्राज्ञिकता भएर पनि यहाँ आफू उद्यमशीलता र व्यावसायिकतातिर लाग्नुभयो, आफ्नो विशेषज्ञताको प्रयोग देशलाई, समाजलाई, संसारलाई गर्न सकिएन भन्ने जस्तो कहिले कहीँ लाग्छ। हुन त अघि पनि अघि भन्नुभयो, होइन, तैपनि केही कुरा छुटे जस्तो, होइन, कि अझै पनि गर्न सकिन्छ भन्ने जस्तो।
अनि यस्तो छ, संसारमा 20-30% व्यक्तिहरूले मात्रै जुन विषयमा आफ्नो प्राज्ञिकता छ, जुन विषयमा पढाइ हासिल गरेका छन्, त्यही विषयमा काम गर्छन्। यो संसारका नियमै हो, र म अहिले जुन रूपमा अहिले काम गरिरहेको छु त्यसले चाहिँ सायद म चाहिँ एज अ बायोटेक्नोलोजीको एक्सपर्ट भएर काम गरेको भए त्यति मैले गर्न सक्ने थिएन कि जस्तो लाग्छ। किनभने मेरो भित्र चाहिँ अलिकति बढी सामाजिक क्षेत्रमा काम गर्नुपर्छ भन्ने चाहिँ मेरो आफ्नो म भित्रको त्यो खालको इच्छा भनौँ न, अन्तरिम इच्छा भएको कारणले गर्दाखेरि म यहीँ बसेर पनि नेपालको लागि धेरै कामहरू गर्न सकेको छु। विदेशमा बस्ने नेपालीहरूलाई नेपालतिर फर्काउनको लागि, नेपालको समृद्धिमा लगाउनको लागि चाहिँ धेरै काम गर्न सकेको छु, त्यसमा म सन्तुष्ट छु। आजको दिनमा यो संसार चाहिँ असाध्यै ठुलो भइसकेको छ। आज चाहिँ संसारको जुनसुकै कुनामा बसेर पनि संसारको जुनसुकै अर्को कुनामा काम गर्न सकिने जमाना आएको छ। त्यस कारणले संसारभरि बस्ने नेपालीहरूले कमसेकम केही न केही समय, केही न केही आफ्ना उपलब्धिहरू, केही न केही बचतहरू चाहिँ नेपालमा नेपाललाई दिनुपर्छ भन्ने जुन भावना एनआरएनको थ्रु हामीले जगाउन सक्यो, त्यसमा मलाई चाहिँ वास्तवमै गर्व लागेको छ। मलाई अहिले व्यवसाय नै मलाई राम्रो लाग्छ, र जब मैले चाहिँ व्यवसाय सुरु गरेँ त्यसपछि मलाई चाहिँ व्यवसायिक ज्ञान कम भएको कारणले गर्दाखेरि मैले आफ्नो बायोटेक्नोलोजीमा भएको पिएचडीका कुराहरू व्यवसायमा युज गर्न नसकेपछि बायोटेक्नोलोजीले व्यवसायिक ज्ञानमा चाहिँ त्यति सहयोग नहुने कारणले गर्दाखेरि म पछि व्यवसाय गर्न थालेपछि मैले एमबिए गरेँ, र धेरै पछि 2009 मात्रै मैले चाहिँ एक्जिक्युटिभ एमबिए पुरा गरेँ। भनेपछि तपाईँ जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यो क्षेत्रको ज्ञान छैन भने चाहिँ त्यो ज्ञान लिन पर्छ भन्ने चाहिँ मेरो अन्डरस्ट्यान्डिङ पनि हो, र पढ्न कहिले पनि ढिला हुँदै भनेर फेरि धेरै पछाडि 2009 मात्रै चाहिँ मैले एक्जिक्युटिभ एमबिए गरेँ, र त्यसले चाहिँ मलाई व्यवसायमा धेरै नै सहयोग गरिरहेको छ।
सर, यहाँको समाजसेवाका अतिरिक्त व्यावसायिकता चाहिँ अहिले के छ?
म नेपालसँग जोडिएका विषयवस्तु कुरा गर्न चाहन्छु। मैले चाहिँ कमसेकम हामी विदेशमा बस्दाखेरि नेपालको व्यापार घाटालाई कम गर्नको लागि नेपालमा उत्पादन भएको सामानहरू विदेशमा बेच्यो भने विदेशबाट डलर नेपाल जान्छ, नेपालको व्यापार घाटा कम हुन्छ। अर्को कुरो, नेपालमा बस्ने मान्छेहरूले काम पाउँछन्, त्यो चाहिँ मेरो इन्ट्रेस्टको विषय रह्यो। त्यस कारणले सुरुमा नै मैले नेपालबाट यो ह्यान्डिक्राफ्टका सामानहरू, कार्पेटहरू चाहिँ रसियामा ल्याउने कामहरू गरेँ। अहिले पनि मेरा ह्यान्डिक्राफ्ट र पार्टिकुलरली कार्पेटका सामानहरू रसिया बिक्री गर्छौँ हाम्रा कम्पनीले। त्यस्तै गरी हाम्रो नेपालमा चियाको प्लान्टेसन छ, हामीले यो पछि लिएका हौँ, चियाको प्लान्टेसन छ।
सर, खास गरी चिया व्यवसायको प्रसङ्गमा धेरै देशहरूमा यहाँहरूको चिया ब्रान्डिङ छ, नेपालको चियाको विशेषता र यसको माग चाहिँ कस्तो छ, यो बारेमा केही बताइदिनुहोस् न।
वास्तवमा नेपालमा असाध्यै राम्रो चिया फल्छ, चियाको पातको क्वालिटी असाध्यै राम्रो छ, तर नेपालमा प्रोसेसिङ चाहिँ त्यति क्वालिटीको गुणस्तर प्रोसेसिङ छैन। त्यस कारणले पनि राम्रो क्वालिटीको चियापत्ती हुँदाहुँदै पनि हाम्रो फाइनल प्रडक्ट चाहिँ त्यति क्वालिटीको निक्लदैन। र नेपालमा अधिकांश चियाहरू चाहिँ सिटिसी चिया बनाइन्छ, जुन चाहिँ इन्डिया नेपाल अन्य धेरै क्षेत्रहरूमा चाहिँ प्रयोग हुँदैन। त्यस कारणले पनि हामीले नेपालमा हामी आफैले पहिलो पटक इन्डियाको मेसिनरिजमा राखेर यो अर्थोडक्स टी बनाउनको लागि श्रीलङ्काबाट चाहिँ मेसिनरिजहरू ल्याएर श्रीलङ्का संसारको चिया उत्पादनमा चाहिँ उत्कृष्ट देश हो, त्यस कारणले त्यहाँका एक्सपोर्टहरूलाई ल्याएर एक वर्ष नेपाली एक्सपोर्टहरूलाई ट्रेनिङ गराएर हामीले फ्याक्ट्री राखेका छौँ। हाम्रो फ्याक्ट्रीको सामानहरू 100% चाहिँ विदेश निर्यात गर्छौँ हामीले, र हामीले र मेटेरियल निर्यात गर्दैनौँ। हामीले चाहिँ द प्राइड अफ कुमारी भन्ने ब्रान्ड, नेपाली ब्रान्ड हाम्रो छ, त्यस्तै गरी विक्रम भन्ने ब्रान्ड छ, जुन ब्रान्डहरू हामीले नेपाली ब्रान्ड चाहिँ अहिले रसिया लगायत पुराना सिआइएस कन्ट्रिजमा हामीले मार्केटिङ पनि गर्छौँ, र हाम्रो रसियामै पनि फ्याक्ट्री छ, रसियामा यही लोकल उत्पादनका सामानहरू मार्केटिङ गर्छौँ। त्यस्तै गरी हाम्रो सहकार्य इन्डियासँग छ, श्रीलङ्कासम्म छ, त्यहाँका फ्याक्ट्रीहरूसँग पनि हाम्रो सहकार्य छ। त्यस कारणले मेरो एउटा पार्ट चाहिँ यो नेपालसँग सम्बन्धित भएका, जोडिएका, नेपाली उत्पादनसँग जोडिएकामा चाहिँ मेरो यो मुख्य काम छ भने, अब यही अन्य विषयवस्तु, अन्य सानातिना कामहरू यहाँका पनि छ।
नेपालमा चियाको भविष्य चाहिँ कस्तो देख्नुहुन्छ यहाँले? एउटा चाहिँ राम्रो चिया निर्यातक देश हुनलाई के काम गर्नुपर्छ जस्तो लाग्छ?
सर्वप्रथम त नेपालमा धेरै अर्ग्यानिक चियाहरू उत्पादन भइरहेका छन्, तर अर्ग्यानिक सर्टिफिकेसन भएको छैन पहिलो कुरो। दोस्रो कुरो, यो नेपालमा नै नेपाली कृषकहरूलाई उनीहरूले उत्पादन गरेको सामानको सर्टिफिकेसन, अन्तर्राष्ट्रिय सर्टिफिकेसन चाहिँ नेपालबाट गरिदिने हो भने त्यसको चाहिँ प्राइसिङ राम्रो हुन्थ्यो। जस्तै अर्ग्यानिक सर्टिफिकेट लिनको लागि आज चाहिँ स्विजरल्यान्डबाट, स्विडेनबाट, जर्मनबाट चाहिँ सर्टिफिकेसन गराउनु पर्नेछ, त्यो असाध्यै महँगो हुन्छ, जुन चाहिँ हाम्रा किसानहरूले इभन अर्ग्यानिक उत्पादन गरे पनि किसानहरूले आफ्नो क्षमताले सर्टिफाई गर्न सक्ने क्षमता छैन, त्यो पहिलो कुरो हो। दोस्रो, नेपालमा चाहिँ चियाको अक्सन छैन। चियाको अक्सन नभएपछि तपाईँको किसानहरूले त्यसको खास रियल चाहिँ प्राइस पाइरहेका छैनन्। जब किसानहरूले त्यसको उचित मूल्य पाउँदैनन्, तब किसानहरूले त्यसको उत्पादनै गर्दैनन्। अहिले उत्पादन कम हुनुमा चाहिँ किसानहरूले चाहिँ उचित मूल्य नपाउनु मुख्य कारण हो, र त्यो उचित मूल्य पाउनको लागि त्यहाँको प्रडक्सन भएको सामानले उचित मूल्य पाउनुपर्छ। हाम्रो नेपालले विशेष गरेर इन्डियामा निर्यात गर्ने बाहेक अन्य ठाउँमा निर्यात गर्नको लागि त्यति ठुलो पहल भएको छैन। अधिकांश सामानहरू, चिया, हाम्रो 90% चिया चाहिँ इन्डिया मात्र निर्यात हुन्छ। त्यस कारणले हामीले संसारका अन्य ठाउँहरूमा पनि हाम्रा मार्केटलाई चाहिँ एक्सप्लोर गर्नु पर्यो। चिया कफी विकास बोर्ड छ, त्यसले चाहिँ यसमा अलिकति चाहिँ ध्यान दिनु पर्यो। र मुख्य कुरो, र मेटेरियल एक्सपोर्ट गर्नुभन्दा तपाईँको रेडी मेटेरियल एक्सपोर्ट गर्दाखेरि त्यसमा एक्स्ट्रा देशलाई कमाइ पनि हुन्छ, आफ्नो ब्रान्डिङ पनि हुन्छ। हामीले त र मेटेरियल मात्रै पठाएका छौँ, र मेटेरियल पठाउँदाखेरि यो चिया नेपालको हो कि भारतको हो कि अथवा चाहिँ चाइनाको हो कि अन्य देशको हो, यहाँ आइसकेपछि त्यति थाहै हुँदैन। त्यस कारणले मेड इन नेपाल भनेर हामीले सामान पठाउन सक्नु पर्यो, नेपाली ब्रान्ड बनाउनु पर्यो, र त्यो ब्रान्ड बनाउनको लागि सरकारले पनि यसमा चाहिँ केही मेहनत गर्नु पर्यो। नेपाली ब्रान्डको रूपमा, नेपाली रेडी प्रडक्ट रूपमा एक्सपोर्ट भएका सामानहरूलाई सरकारले चाहिँ अलिकति फेसिलिटी दिने पनि गर्नुपर्छ, किनभने त्यसमा नेपाली लेबरहरूले काम पाउँछन् होइन, नेपालको फ्याक्ट्रीले काम पाउँछ, नेपालको किसानले काम पाउँछ, यसले चाहिँ पुरा चेन चाहिँ डेभलप हुन्छ, त्यसमा अलिकति बढी ध्यान दिनुपर्छ। नेपालमा तपाईँको यो हाई एलिभेसन भएको ठाउँमा हाई ग्रोन चियाहरू भन्छौँ, त्यो चाहिँ असाध्यै राम्रो क्वालिटीको छ, तर ती सबै चियाहरू नेपालबाट दार्जिलिङ, नेपालबाट भारत गएर नेपाली चियाहरू चाहिँ दार्जिलिङ टी भनेर भारतले बेचिरहेको छ। त्यस कारणले नेपालको हाई ग्रोन त्यो इलामतिर उत्पादन हुने राम्रा चियाहरू चाहिँ अधिकांश इन्डिया जान्छ र इन्डियाले आफ्नो चिया दार्जिलिङ चिया भनेर बेचिरहेको छ। यसलाई चाहिँ वास्तवमै आफैले निर्यात गर्न सक्यो भने त्यसमा धेरै गुणा फाइदा चाहिँ निर्यातकर्ताले पनि गर्न पाउँछन् र तपाईँको कृषकहरूले पनि त्यसमा राम्रो भाव पाउँछ।
अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन।
दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचार पछि कार्यक्रम घर देश परदेश।
आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ रुस मस्कोमा रहनुहुने एनआरएनए का पूर्व अध्यक्ष डाक्टर बद्री केसीसँगको कुराकानी। एनआरएनए अभियान उपलब्धि र अपेक्षा, रसियामा नेपाली स्वदेशमा नरहँदा गुमाएका र विदेशमा हुँदा पाएका कुरा, सफल जीवन के लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्। सर, अब एनआरएनएको प्रसङ्गतिर जाउँ। एनआरएनएमा त यहाँको चाहिँ स्थापनाकालदेखि नै सम्बद्धता छ, त्यसका विभिन्न पदहरूमा रहँदै नेतृत्व पनि सम्हाल्नुभयो। 50,00,000 नेपालीको एउटा भरोसाको अन्तर्राष्ट्रिय संस्था, नेपाली मनमुटुहरूलाई यसले दिएको प्रेरणा र उपलब्धिहरूबारे केही छोटोमा राख्न सकिन्छ?
वास्तवमा एनआरएनको स्थापना सुरुवात पनि रसियाबाटै भएको कारणले गर्दाखेरि एनआरएन स्थापना हुनुभन्दा अगाडि त्यो स्थापना गर्नुपर्छ भनेर, वास्तवमा 1990 पछि मात्रै चाहिँ नेपालीहरू अलि बढी बाहिर जान थाले। त्योभन्दा अगाडि नेपालमा प्रजातन्त्र आउनुभन्दा अगाडि धेरै नेपालीहरू बाहिर जाने चलनै थिएन, धेरै नेपालीहरूलाई पासपोर्टै दिइने थिएन। जुन समयमा 2001 नै रसियामा बाहिर जाने नेपालीहरूको एउटा एकमुष्ट ठुलो संस्था बनाउनु पर्छ भन्ने कुरोको छलफल हुँदादेखि नै म यो संस्थामा छु। म सुरुमा चाहिँ रसियाको महासचिवको रूपमा काम गरेँ, रसियाको एनआरएनको। पछि म केन्द्रको 2 केन्द्रीय सदस्य, त्यसपछि कोषाध्यक्ष, 2 महासचिव, उपाध्यक्ष र 2 अध्यक्ष भएर पनि काम गरेँ। भनेको मतलब यदि एनआरएनए संस्था नभएको भए अहिले विदेशमा बस्ने 80,00,000 नेपालीहरूलाई यो नेपाल प्रतिको जिम्मेवारी बोध गराउने कुनै पनि संस्था थिएन र हुन सक्ने पनि थिएन। त्यस कारणले नेपालले पनि आफ्ना विदेशमा गएका नागरिकहरूलाई नेपालसँग जोडिरहनको लागि कुनै न कुनै अधिकार दिनुपर्छ र विदेशमा बस्ने नेपालीहरूको पनि नेपाललाई समृद्ध बनाउने उहाँहरूको जिम्मेवारी हो। यो दुइटै कुरो, विदेशमा बस्ने नेपालीहरूलाई र नेपाल सरकारलाई, दुइटै कुरो बुझाउने काम चाहिँ एनआरएनएले गरिरहेको छ। अब त्यसमा सुरुमा यो सबभन्दा ठुलो कुरो चाहिँ नेपाल सरकारको आफ्नो दूतावासहरू र नियोगहरू गरेर 40 हार्डले चाहिँ 40 देशहरूमा छ, 33-34 देशमा दूतावास छ, अन्य 7-8 ठाउँमा चाहिँ आफ्ना नियोगहरू छ भने एनआरएनए गैरावासी नेपाली सङ्घको 92 देशहरूमा चाहिँ एनआरएनएको सङ्घ संस्था छ, आफ्नो ब्रान्चहरू छ अथवा राष्ट्रिय समन्वय परिषद छ। त्यो भनेको जुन ठाउँमा एम्बेसी छ त्यो ठाउँमा पनि हाम्रो उपस्थिति, एम्बेसीमा भएका स्टाफहरूको उपस्थिति चाहिँ हाम्रो त्यहाँको एडमिनिस्ट्रेटिभ काम बाहेक अरू धेरै कामहरू गर्नको लागि त्यति रिसोर्सेस नेपाल देशको छैन। तपाईँलाई याद छ भने हाम्रो काठमाडौँमा संसारका धेरै जस्तो देशहरूको चाहिँ कल्चर सेन्टरहरू छन्, तर नेपालको विदेशमा कहीँ पनि एक ठाउँमा पनि कल्चर सेन्टर छैन। हो, त्यो कल्चर सेन्टरको काम चाहिँ अहिले एनआरएनले गरिराखेको छ। नेपालको भाषा, संस्कृति, कला भए कुराहरू भएदेखि लिएर त्यहाँ बस्ने नेपालीहरूलाई एकत्रित गराउनेदेखि लिएर सेकेन्ड जेनेरेसनका हाम्रा नानी बाबुहरूलाई चाहिँ भाषा सिकाउनेको लागि प्रेरित गर्नेदेखि लिएर कुरा धेरै ठाउँमा चाहिँ नेपाली स्कुल सञ्चालन गर्ने कुरो र नेपाली नेपालीको बिचमा मात्र होइन नेपाल यस्तो देश छ भनेर चिनाउने कुरो चाहिँ गैरावास नेपाली सङ्घले गरेको छ। त्यस कारणले यो एउटा चाहिँ तपाईँको यस्तो संसारभरिका कुनै पनि देशका नभएको यस्तो युनिक अर्गनाइजेसन एनआरएनए भएको छ। यस्तो अर्गनाइजेसन संसारका अन्य कुनै पनि देशको छैन र यो एनआरएनए बनाउनको लागि धेरै देश मतलब नेपाल सरकारको यसमा चाहिँ न सुरुमा इनिसिएसन थियो न यसमा चाहिँ इन्भेस्टमेन्ट छ। नेपालीहरू हामीहरू आफ्नै इनिसिएसनले यो खालको चाहिँ संस्था बनेको छ होइन जुन चाहिँ सरकारको लागि र देशको लागि असाध्यै महत्त्वपूर्ण नेटवर्क भएको छ जनताको लागि असाध्यै महत्त्वपूर्ण नेटवर्क भएको छ। आज संसारको कुनै एउटा कुनामा कुनै नेपालीलाई दुःख पऱ्यो भने कुनै नेपाली मर्यो भने कुनै बेपत्ता भयो भने त्यसको खोज तलासी गर्नेदेखि लिएर त्यसलाई चाहिँ परिवारमा सम्पर्क गराउने काम चाहिँ एनआरएनले गरिरहेको छ होइन नेपालमा वैदेश रोजगारमा गएका साथीहरूको समस्याहरूदेखि लिएर विद्यार्थीहरूको समस्यादेखि लिएर यहीँ काम गर्न आउनुभएको यहाँ बसोबासको लागि आउनुभएको नेपालीहरूको नेटवर्किङ र नेपालीहरूको चाहिँ समस्याहरू लिएर सबैको चाहिँ समस्याको समाधान गर्ने अन्तर्राष्ट्रिय संस्था चाहिँ एनआरएन भएको छ र यो एनआरएनमा यति लामो समय दिएर यस्तो खालको जुन हाम्रो नेटवर्क बनाउनको लागि केही न केही मेरो जुन योगदान भएको छ त्यसमा मलाई गर्व पनि लाग्छ।
सर अब एनआरएनए अभियन्ताका रूपमा वा आफ्नो व्यावसायिकताका हिसाबले पनि धेरै देशहरू पुग्नुभयो, लाखौँ विदेशीका नेपालीहरूलाई भेट्नुभयो, अन्तर्क्रिया गर्नुभयो। वास्तवमा विदेशमा जुनसुकै क्षेत्रमा काम गर्दै गरेका नेपालीहरू जो छन् अब उनीहरूको चाहिँ अलि सुखका कुरा, अलि दुःखका कुरा, अलि अन्तर्हृदयको ध्वनि चाहिँ कस्तो सुनिन्छ, उनीहरूको कस्तो बुझिन्छ, कस्तो देखिन्छ?
हामीहरू पहिलो जेनेरेसनका प्रवासमा बस्ने व्यक्तिहरू हौँ। त्यो अमेरिकामा होस् अथवा चाहिँ अस्ट्रेलियामा होस्, पूर्व पश्चिम उत्तर दक्षिण जहाँ भए पनि हरेक व्यक्तिले चाहिँ यहाँ सङ्घर्ष नै गरिरहेको छ, मेहनतै गरिरहेको छ र यो कडा सङ्घर्ष र मेहनतको कारणले गर्दाखेरि नै यो पहिलो जेनेरेसनमा चाहिँ यति धेरै नेपालीहरूले चाहिँ उपलब्धि गर्न सक्नुभएको हो। त्यस कारणले काहीँ पनि सङ्घर्ष र मेहनत नगर्ने विदेशमा मैले नेपालीहरू देखेको छैन। एनआरएनए स्थापना भइसकेपछि हामीले एकअर्काको नेटवर्किङबाट यो साधारण जब गरेर बसिरहनुभन्दा यो व्यवसाय गर्दाखेरि चाहिँ बढी फाइदा हुन्छ भन्ने कुराहरू सिक्यौँ, एकअर्कालाई चाहिँ व्यवसाय गर्न सिकायौँ। यो कुराहरू चाहिँ एनआरएनको रूपमा नै भयो। जस्तै धेरै साथीहरू मलाई याद छ भारतीय कम्पनीहरूमा भारतीय कम्पनीका रेस्टुरेन्टमा काम गर्ने साथीहरू यो एनआरएनको स्थापना भएदेखि ओहो हामीले त आफै पनि त व्यवसाय गर्न सकिन्छ भनेर ती सबै साथीहरू चाहिँ आफ्नै काम छोडेर अनि रेस्टुरेन्टहरू खोल्न थाले। धेरै चाहिँ अन्य ठाउँमा काम गर्ने मान्छेहरू पनि होइन यो काम गर्नुभन्दा चाहिँ व्यवसाय नै गर्नु चाहिँ एक किसिमले रिस्की त हो तर रिस्क लियो भने यसबाट चाहिँ बढी फाइदा हुन्छ भन्ने कुरो एकअर्कामा देखा सिकेकै कारणले गर्दा पनि धेरै नेपालीहरू चाहिँ व्यवसायी बनेका छन्। यो व्यवसाय बनाउनको लागि एनआरएनले चाहिँ एउटा धेरै ठुलो रोल खेलेको छ र अहिले तपाईँको संसारका धेरै देशमा प्राज्ञिक व्यक्तिहरू हुनुहुन्छ, धेरै ठुला युनिभर्सिटीहरूमा अध्यापन गराउने व्यक्तित्वहरू हुनुहुन्छ, धेरै ठुलो रिसर्च ल्याबमा रिसर्च गर्ने साइन्टिस्टहरू हुनुहुन्छ, धेरै ठुला चाहिँ कम्पनीहरूमा इन्जिनियरहरू काम गर्ने हुनुहुन्छ। उहाँहरूको जुन एउटा प्राज्ञिक क्षमता छ, नलेज छ, यसलाई पनि नेपालको समृद्धिमा लगाउनु पर्छ भनेर एनआरएनको एउटा छुट्टै स्किल नलेज एन्ड इनोभेसन भन्ने एउटा छुट्टै टिम छ, छुट्टै एउटा टिम होइन एउटा डिपार्टमेन्टै छ। त्यो डिपार्टमेन्टले चाहिँ अब दुई दुई वर्षमा चाहिँ नेपालमा नलेज कन्फरेन्स गराउने गरेको छ र अहिले अब फर्स्ट भइसकेको छ, सेकेन्ड नलेज कन्फरेन्स हुँदैछ। त्यस्तै तपाईँको चाहिँ अब व्यवसायीहरूको लागि विभिन्न नेपालमा चाहिँ इन्भेस्टमेन्ट गर्नको लागि के अवरोधहरू छन्, यही ठाउँमा पनि व्यवसाय गर्नको लागि कसरी समन्वय गर्न सकिन्छ भन्ने खालका विभिन्न चाहिँ सेमिनारहरू पनि एनआरएनले गर्छ र एनआरएनले विदेशमा बस्ने नेपालीहरूको इन्भेस्टमेन्ट नेपालमा लानको लागि के समस्या छ भनेर नेपाल सरकारलाई ओल्याइरहेको छ। नेपाल सरकारले चाहिँ एनआरएनहरूको इन्भेस्टमेन्ट चाहिराखेको छ, तर त्यो इन्भेस्टमेन्ट ल्याउनको लागि बेसिक रिक्वायरमेन्ट्सहरू कानुनहरू बनाएका छैनन्। एनआरएन नागरिकता चाहिँ बाँडेको छ, त्यो नागरिकताको एनआरएन आएकै छैन। अनि इन्भेस्टमेन्ट गर्ने भनेर भनेको छ, त्यो सिम्पल चाहिँ त्यो डिमेट एकाउन्टदेखि लिएर अन्य कामहरू पनि भएको छैन। यसमा चाहिँ पनि हामीले चाहिँ फेसिलिटेसन गर्ने कामहरू गरिराखेका छौँ। त्यस कारणले समस्त रूपमा भन्दाखेरि अनि वैदेश रोजगारमा गएका साथीहरूका समस्याका पनि समाधान गरिरहेका छौँ। यहाँ कोही बिरामी हुन्छ भने, यहाँ कोही अस्पताल पर्छ भने उहाँहरूको पनि चाहिँ हामीले समाधान गरिरहेका छौँ। यहाँ कोही चाहिँ आकस्मिक रूपमा मृत्यु भयो भने त्यसको सबको व्यवस्थापन गर्ने अथवा चाहिँ त्यो सबलाई नेपालमा पठाउने कामहरू गरिराखेका छौँ। त्यस कारणले यो नेपाल बाहिरको एउटा पारा गभर्मेन्टको रूपमा चाहिँ एनआरएनले काम गरिरहेको छ।
हजुर सर, अब रसियामा चाहिँ कति जति नेपालीहरू होलान् र कुन कुन क्षेत्रमा छन्?
रसियाभरि करिब 6-7 हजार नेपालीहरू हुनुहुन्छ। रसिया असाध्यै ठुलो ठाउँ छ, त्यस कारणले यो 6-7 हजार चाहिँ एकदमै स्क्याटर हुँदाखेरि एकै ठाउँमा कन्सन्ट्रेटेड भएको चाहिँ मस्कोमा 1500-2000 नेपालीहरू मस्कोमा हुनुहुन्छ। अरू बाँकी चाहिँ तपाईँको यता भ्लादिभोस्तोकदेखि लिएर तपाईँको सोचीसम्म विभिन्न ठाउँमा चाहिँ काम गरिरहनु भएको छ। भ्लादिभोस्तोकतिर अथवा चाहिँ सोचीतिर काम चाहिँ यहाँका माइनिङ कम्पनीहरूमा धेरै नेपालीहरू काम गर्नुहुन्छ र अन्य यहाँका चाहिँ औद्योगिक क्षेत्रमा काम गर्ने साथीहरू पनि हुनुहुन्छ भने मस्कोमा रहनुभएका धेरै नेपालीहरू चाहिँ कि व्यवसायमा हुनुहुन्छ कि चाहिँ अन्य यही व्यावसायिक कम्पनीहरूमा काम गर्नुहुन्छ र यहाँ करिब 200-300 जना विद्यार्थीहरू पनि हुनुहुन्छ। यहाँ सबै खालका सबै किसिमका चाहिँ नेपालीहरू हुनुहुन्छ।
अब कार्यक्रमको अन्ततिर पनि आएका छौँ, यहाँ आफू स्वदेशमा नरहँदा गुमाएका कुरा र विदेशमा हुँदा पाएका जस्तो लाग्ने कुराहरू चाहिँ के होला नि? यसो सम्झिँदाखेरि कहिलेकाहीँ गुमाएका पाएका कुरा,
वास्तवमा देशप्रति न्यास्रो तपाईँलाई हरेक दिन हरेक क्षण लागिरहन्छ। त्यस कारणले त्यो चाहिँ अब विदेशमा बस्दाखेरिको हाम्रो पीडा हो। त्यो हामीले गुमाएको भनेको तपाईँको त्यहाँ नेपालमा हुने चाडपर्वहरू, रीतिरिवाजहरू, आफन्तसँग तपाईँको विभिन्न फङ्सनहरूमा चाहिँ उपस्थिति हुने कुरो, यी सबै कुराहरू चाहिँ घुमेका छन्। यी सबै कुराहरूको चाहिँ असाध्यै ठुलो चाहिँ फिलिङ हुन्छ भने पाएको कुरा भन्दा इन्टिग्रेसन संसारका सभ्यताहरूसँग, संसारका अन्य देशका व्यक्तिहरूसँग चाहिँ इन्टिग्रेसन हुने मौका पाइयो। यहाँका आधुनिक टेक्नोलोजीहरूसँग, यहाँका सभ्यताहरूसँग चिना जाने हुने मौका पाइयो। त्यस कारणले यो मैले नेपालमा नबसे पनि म मेरो आधाभन्दा बढी समय नेपालमा नै रहन्छु। त्यस कारणले मैले चाहिँ नेपाललाई भनौँ न नेपालमा जन्मे हुर्के बढे र आफ्नो देशलाई केही गर्न सकिएन भन्ने खालको जुन किसिमको एउटा पछुताव हुन्छ, त्यो पछुताव चाहिँ छैन, त्यो चाहिँ पुरा गरेको छु र नेपाल पछिको एउटा नागरिकले गर्नुपर्ने कर्तव्य पुरा गरेको छु जस्तो लाग्छ। र मेरा बाँकी जीवन पनि संसारको जुनसुकै देशमा रहे पनि बसे पनि आफू जन्मेको देशलाई केही न केही सेवा गरेर, केही न केही योगदान गरेर गरिरहने चाहिँ आगामी योजना पनि छ।
हजुर, एउटा सफल जीवन चाहिँ कस्तो होला? अब एउटा धारणा छ नि, अब विदेश जानु, अब धेरै पढ्नु, धेरै पैसा कमाउनु, सुख सुविधा जुटाउनु, उतै बस्नु, यो चाहिँ एउटा सफल जीवन हो कि भन्ने खालको एक खालको धारणा पनि देखिन्छ होइन समाजमा। अब जीवनको सफलता चाहिँ के हो जस्तो लाग्छ यहाँलाई?
वास्तवमा जीवन यदि सफलता प्राप्त भयो भनेर कोही व्यक्तिले भन्छ भने मलाई लाग्छ उसले आगामी दिनमा अन्य ठुलो प्रगति गर्न सक्दैन। त्यस कारणले म व्यक्तिगत रूपमा भन्नुहुन्छ भने स्वस्थ रहनु सबभन्दा ठुलो महत्त्वपूर्ण कुरो र आफू स्वस्थ रहेर हरेक दिन चाहिँ तपाईँले हरेक क्षण मेहनत गर्न, प्रोडक्टिभ काम गर्नुपर्छ, हरेक क्षण प्रोडक्टिभ काम गर्नुपर्छ र त्यसले समाज परिवर्तनको लागि आफ्नो व्यक्तिगत रूपमा त छँदैछ तर समाज, आफन्तहरू, नजिकका मान्छेहरूलाई पनि केही सहयोग गर्न सक्यो भने त्यही नै सफलता जस्तो मलाई लाग्छ। त्यस कारणले सफलताको सीमा हुँदैन, सफलता भनेको हरेक क्षण क्षणमा, हरेक दिन दिनमा चाहिँ यो गेन गर्ने कुरा हो र सफल जिन्दगी भनेको त्यो चाहिँ एउटा मानसिक रूपमा हरेक व्यक्तिले फिलिङ गर्ने कुरो, आर्थिक रूपको जुन सफलता छ त्यो सफलताको एउटा पार्ट मात्रै हो। त्यस कारणले आर्थिक रूपमा मात्र नभएर अन्य शारीरिक र मानसिक रूपमा, आर्थिक, सामाजिक, शारीरिक, मानसिक, यो चारै रूपमा चाहिँ सन्तुष्ट हुनु नै सफलता जस्तो मलाई लाग्छ। र त्यसको लागि चाहिँ हरेक क्षण क्षणमा व्यक्तिको मेहनतको आवश्यकता छ।
सर, अब अन्तमा यो कार्यक्रमलाई केही सङ्गीतमय पनि बनाउने प्रयास छ। यहाँलाई मनपर्ने मध्येको एउटा गीत होइन सम्झिदिनुहोस् न, यहाँले कहिलेकाहीँ गुनगुनाउने गर्नुभएको, धेरै पटक सुनेको वा प्रेरणादायी लाग्ने त्यस्तो कुनै एउटा गीत, अनि त्योसँगै हामी बिदा हुन्छौँ।
बाहिर बस्दाखेरि हामीलाई जहिले पनि राष्ट्रिय गीतै, राष्ट्रिय गान नै मनपर्छ, र मुख्य चाहिँ रातो र चन्द्र सूर्य भन्ने जुन नेपालीलाई राष्ट्रिय गीतकै गानाकै रूपमा हामी लिन्छौँ, यो चाहिँ मेरो लागि सबभन्दा मनपर्ने गीत हो। त्यस्तै अब नारायण गोपालका धेरै त्यो विदेशमा बस्दाखेरि एकान्तमा सुन्ने गीत गजलहरू, अन्य हाम्रा गायकहरूको गीत गजलहरू सुनि नै रहन्छ। वास्तवमा अब विदेशमा बस्दाखेरि अन्य धेरै भाषाका गीत सङ्गीतहरू सुने पनि मनपर्ने गीत चाहिँ नेपाली नै हुन्छ।
हजुर हस् त, कार्यक्रमका लागि समय दिनुभयो रेडियो नेपाल घर देश परदेश कार्यक्रमका तर्फबाट यहाँप्रति धन्यवाद व्यक्त गर्दछु।
हजुर हेमन्तजी, थ्याङ्क यू सो मच। मैले पनि लामो समयपछि यसरी तपाईँको कार्यक्रम मार्फत चाहिँ नेपाली श्रोताहरूसँग साक्षात्कार हुने मौका पाएँ, यसको लागि हार्दिक धन्यवाद दिन चाहन्छु।
रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो जिउँदो र गचरियो जल्दो यो शान हाम्रो। रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो जिउँदो र गचरियो
त। आदरणीय श्रोता, आजको कार्यक्रममा प्रस्तुत गऱ्यौँ काठमाडौँ फर्पिङमा जन्मिए हुर्की करिब 36 वर्ष अघि रुस पुग्नु भई उच्च शिक्षासहित समाजसेवी र व्यावसायिक व्यक्तित्वका रूपमा सुपरिचित गैरावासीय नेपाली सङ्घ एनआरएनएका अभियन्ता तथा पूर्व अध्यक्ष डाक्टर बद्री केसीसँगको अन्तरङ्ग कुराकानी। उहाँसँगको कुराकानीका बाँकी प्रसङ्गहरू आजको कार्यक्रममा राखेका हौँ। कार्यक्रम कस्तो लाग्दैछ प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस्त, अम्बर गुरुङ र फत्तेमानको स्वर गोपाल प्रसाद रिमालको रचना र अम्बर गुरुङको सङ्गीतमा रहेको यो गीत राख्दै आजको घर देश परदेश कार्यक्रमबाट प्राविधिक सहकर्मी सुलोचना बज्राचार्यसँगै विशेष सहयोगका लागि सहकर्मी भुवन आचार्यप्रति धन्यवाद व्यक्त गर्दै प्रस्तोता हेमन्त उप्रेति बिदा हुन्छु। नमस्कार।
हिमाल झैं अटल यो झुके न यो कहिले लत्रे न यो कहिले जंगी निशान हाम्रो। हिमाल झैं अटल यो झुके न यो कहिले लत्रे न यो कहिले निशान हाम्रो। यो जन्म दै जगतमा कैयौं प्रहार आए साम्राज्य दुई हारे हारे निशान हाम्रो। रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो गत्सरियो बल्दो यो शान हाम्रो। जब सम्म चन्द्र सूर्य आकाशमा रहन्छ तबसम्म हुन्छ आफ्नै रातो र गरियो हाम्रो जबसम्म चन्द्र सूर्य आकाशमा रहन्छ तबसम्म हुन्छ आफ्नै रातो र गरियो हाम्रो दाई सरी छन् साधु जो जो यहाँ जगतमा सबको शरण दलियो जंगी निशान रातो र चंद्र सूर्य जंगी निशान